यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। फागुन 21 हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल बनाउन राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान। फागुन 21 हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली तर्फको कार्यक्रम आजदेखि शुरू। पृथ्वी राजमार्गको धादिङ धुनीबेसीमा 7 सवारी साधन आपसमा ठोकिँदा 35 घाइते। कान्ति राजमार्ग मर्मत सम्भारका लागि 2 महिना दिउँसोको समय बन्द हुने। भारतको गोवामा रात्रिकालीन क्लबमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा कम्तीमा 23 मृत्यु। र जारी नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत लीग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दै।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माण मात्र नभई नागरिकको जीवनस्तरमा सुधार ल्याउने विकास आजको आवश्यकता भएको बताउनु भएको छ। ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको हिजो उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले जनताका गुनासो सुन्ने र तिनलाई सम्बोधन गर्नु हरेक राष्ट्रसेवकको दायित्व भएकाले प्रभावकारी सेवा प्रवाह र सुशासन कायम गर्नेतर्फ सचेत हुनुपर्नेमा जोड़ दिनुभयो। नयाँ पुस्ताको चाहना सुशासन भएको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले उनीहरूको चाहना बुझेर नै राजनैतिक नेतृत्वले आफूलाई रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै देशको वर्तमान परिस्थितिलाई निकास दिन आगामी फागुन 21 लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल बनाउन आह्वान पनि गर्नुभयो। प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री कार्कीले घटनाको वास्तविकता छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएको हिजो सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको हो। प्रधानमन्त्री कार्कीले बर्दियाको बडैयाताल 4 दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दा गर्दै मृत्युको बाटो रोजेको र त्यसको एक महिनामै उनका 61 बुबाले समेत ज्यान गुमाएको घटनाले मर्माहित बनाएको जनाउनु भएको सामाजिक सञ्जालमा उल्लेख छ। नागरिकता लगायत लैंगिक आधारमा हुने कुनै पनि प्रकारको विभेद र हिंसा सह्य नहुने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री कार्कीले न्यायको मार्गमा सबै पक्षले सहजीकरण गर्न समेत सबैमा अपील गर्नुभएको छ। निर्वाचन आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्दैछ। आज बिहान 10 अपरान्ह 4 समानुपातिक निर्वाचन प्रणालीका लागि राजनैतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ। समानुपातिक तर्फको निर्वाचनका लागि आवेदन दिएका राजनैतिक दलको सूची भने यही मक्सिर 24 प्रकाशित हुनेछ। यसरी आवेदन दिएका राजनैतिक दलले आगामी पुस 13 र 14 गते बिहान 10 अपरान्ह 4 उम्मेद्वारको बन्द सूची पेश गर्ने समयसीमा निर्धारण गरिएको छ। यस्तै आगामी माघ 30 गते भने समानुपातिक तर्फको उम्मेद्वारको बन्द सूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। कुल 275 सदस्यीय प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ 110 सदस्य निर्वाचित हुने प्रावधान छ। प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम अनुसार आगामी माघ 6 गते उम्मेद्वारको मनोनयन पत्र दर्ता हुनेछ। सोही दिन नै उम्मेद्वारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको निर्वाचन आयोगले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न आग्रह गर्नुभएको छ। हिजो च्यासल स्थित पार्टी कार्यालयमा पार्टीको मुखपत्र नवयुग ई बुलेटिनको शुभारम्भ गर्दै अध्यक्ष ओलीले स्वतन्त्र निष्पक्ष शान्तिपूर्ण वातावरणमा निर्वाचन हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले पार्टीको आसन्न 11 राष्ट्रिय महाधिवेशनको सफलता लोकतन्त्रको सफलता भएकाले महाधिवेशनलाई भव्य बनाउनु पर्नेमा जोड़ दिनुभयो। एमाले महासचिव शंकर पोखरेलले पार्टीमा यति बेला प्रतिस्पर्धा नभई एकताको खाँचो रहेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनकारी शक्तिहरू एकजुट हुनुको विकल्प नभएको बताउनु भएको छ। पार्टीको मध्य प्रदेश स्तरीय एकता सन्देश सभाको हिजो जनकपुर धामको तिरहुतिया गाछीमा सम्बोधन गर्दै संयोजक प्रचण्डले झेन्जी पुस्ताको आन्दोलनको मूल भावना मुलुकमा सुशासन समृद्धि एवं विकास भएकाले त्यसका लागि नेकपा दृढ़ रहेको बताउनुभयो। उहाँले मध्य प्रदेशमा सरकार निर्माणमा भएको नयाँ समीकरणले नयाँ सन्देश दिएको बताउँदै यस गठबन्धनलाई अन्य प्रदेशहरूमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। कार्यक्रममा पार्टीका सह संयोजक माधव कुमार नेपालले जेन्जी पुस्ताले उठाएको मागको सम्बोधन गर्नका लागि युवा महिला ज्येष्ठ नागरिक तथा पिछड़िएका वर्गलाई एकजुट हुन आग्रह गर्नुभयो। पार्टीका नेता झलनाथ खनालले मुलुकमा व्याप्त भ्रष्टाचारको नियन्त्रण गरी मुलुकमा नै रोजगारीको अवसर सिर्जना गर्न जरूरी रहेको बताउनुभयो। नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको आसन्न 15 महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अघि बढ़ाइएको बताउनु भएको छ। नेपाल प्रेस युनियन सरलाईले हिजो मलंगवामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कतिपय नेताले महाधिवेशनमा लाग्दा निर्वाचनको तयारी नपुग्ने हो कि भन्ने चिन्ता गरिरहेको भन्दै दुवै कार्यक्रमलाई सँगै अघि बढ़ाइएको बताउनुभयो। महामन्त्री थापाले फागुन 21 प्रतिनिधि सभा सदस्य निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्ने वा नगर्ने बहसमा केही समय खेर गए पनि अब छोटो समयमा महाधिवेशन सम्पन्न गरी निर्वाचनमा शरीक हुने निर्णय भइसकेकाले त्यसमा होमिन सबैलाई आग्रह गर्नुभयो। उहाँले संविधानमाथिको थप क्षति हुन नदिने बुझाइसहित पार्टीले आगामी फागुन 21 लागि तोकिएको निर्वाचनको बाटो रोजेको धारणा राख्नुभयो। नेपाली कंग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले केन्द्रीय तहका नेता एउटा निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढ़ी लड्न नपाउने व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कांग्रेस बाँकेको क्षेत्र नम्बर 3 कार्य समितिले खजुरामा हिजो आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै सहमहामन्त्री राठौरले लोकतन्त्रको प्रवर्धन र नेतृत्व विकास दुवैका दृष्टिले एउटै व्यक्ति पटक पटक एकै क्षेत्रबाट चुनाव लड्न उपयुक्त नहुने धारणा राख्नुभयो। उहाँले निर्वाचन घोषणा भएको 3 महिना भइसक्दा पनि सरकारले गर्नुपर्ने शान्ति सुरक्षा लगायत आवश्यक व्यवस्थाको अभावले निर्वाचन सुनिश्चित हुन नसकेको टिप्पणी गर्नुभयो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ। 7 दलका 77 जना प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री बन्नुभएका नेपाली कांग्रेस संसदीय दलका नेता यादव मध्य प्रदेशको 6 मुख्यमन्त्रीको रूपमा आज शपथ लिन लाग्नु भएको हो। मुख्यमन्त्री यादवको शपथ ग्रहणको तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। गठबन्धन दलका केही मन्त्रीसहित पद तथा गोपनीयताको शपथ लिन लाग्नुभएका मुख्यमन्त्री यादवले जानकारी दिनुभयो। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको बताउनु भएको छ। वीरगंज दृष्टि आँखा नाक कान र घाँटी अस्पतालको नवनिर्मित भवनको हिजो उद्घाटन गर्नुहुँदै उहाँले भारतको उत्तरी राज्यभन्दा नेपालको आँखा उपचार विशिष्टीकृत र अब्बल रहेको बताउनुभयो। प्रथम राष्ट्रपति यादवले चिकित्सक पेसा पैसा कमाउने भन्दा पनि मानवीय सेवाबाट प्रभावित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उपराष्ट्रपति रामसाय प्रसाद यादवले निन्द्राजन्य विकारहरू स्लीप डिसअर्डर्सको चुनौतीसँग लड्न थप सचेतनासँगै अनुसन्धान गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। हिजो काठमाण्डुमा आयोजित नेफ्ली सोसाइटी अफ स्लीप डिसअर्डर्सको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा उपराष्ट्रपति यादवले पछिल्लो समय व्यस्त जीवनशैली अस्वस्थ खानपान प्रविधिको बढ़दो प्रयोग लगायतका कारण निन्द्रा सम्बन्धी विकारहरू बढ़दै गएकाले यस्ता चुनौतीलाई समयमा नै सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभयो। उपराष्ट्रपति यादवले विद्यालयदेखि समुदायसम्म निन्द्राको महत्वबारे सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिँदै निन्द्रा सम्बन्धी समस्या समाधान गर्नेतर्फ सरकार भएकाले पहल गर्नुपर्ने बताउनुभयो। सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशेषज्ञ अनुसन्धानकर्ता चिकित्सक तथा नीति निर्माताहरूको सहभागिता रहेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग जोड़नुपर्ने आवश्यकता औल्याउनु भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नासद्वारा हिजो ललितपुरमा आयोजित 43 वार्षिक उत्सव विशेष पुरस्कार वितरण समारोहमा उहाँले विज्ञान र प्रविधि पछाडि परेसँगै अर्थतन्त्र कमजोर भन्दा नेपाली समाज पिछड़िएको धारणा राख्नुभयो। मन्त्री पुनले विज्ञान तथा प्रविधिसँग सम्बन्धित शैक्षिक तथा अनुसन्धानमूलक काम गर्ने संस्थालाई राजनैतिक प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड़ पनि दिनुभयो। मन्त्री पुनले नेपालमा व्यक्तिगत स्तरमा नवप्रवर्धन केन्द्र सञ्चालन गर्ने परम्परा न्यून रहेकोमा चिन्ता व्यक्त गर्दै नासले गरिरहेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो। कार्यक्रममा विभिन्न अनुसन्धानमूलक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका 13 वैज्ञानिकलाई पुरस्कार तथा सम्मान र आजीवन विज्ञान तथा प्रविधि अनुसन्धानमा समर्पित 5 वरिष्ठ वैज्ञानिकलाई कदरपत्र प्रदान गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्माले हरेक परिवारले ज्येष्ठ नागरिकहरूलाई सक्रिय जीवनयापनमा सघाउनु पर्नेमा जोड़ दिनुभएको छ। एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क एपीजीएन सम्मेलनको हिजो उद्घाटन गर्नुहुँदै उहाँले देशका नीतिहरू ज्येष्ठ नागरिक मैत्री भए पनि स्रोत साधनका अभावले जति हुनुपर्ने गर्न नसकिएको बताउनुभयो। मन्त्री डाक्टर शर्माले आर्थिक रूपमा कमजोर राष्ट्र भएर पनि ज्येष्ठ नागरिकका लागि सकेसम्म उत्तम सेवा दिन प्रयास गरिरहेको बताउनुभयो। सम्मेलनमा नेपालसहित 20 देशका विभिन्न रोगका विशेषज्ञ चिकित्सक ज्येष्ठ नागरिक विज्ञ अनुसन्धानकर्ता तथा विभिन्न विश्वविद्यालयका प्राध्यापक सहभागी रहनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेसी नगरपालिका 6/40 7 सवारी साधन आपसमा ठोकिँदा भएको दुर्घटनामा 35 घाइते भएका छन्। स्कूल बस सहित 4 बस 2 ट्रक र 1 मोटरसाइकल आपसमा ठोकिएर भएको दुर्घटनामा घाइते हुनेमा अधिकांश स्कूल बसमा सवार विद्यार्थी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो। चितवनको स्कूल बसमा सवार 25 गोर्खाबाट काठमाडौँतर्फ आउँदै गरेको बसमा सवार 8 मोटरसाइकलमा सवार 1 र डिब्बा गाड़ीमा सवार 1 गरी 35 घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भारतीय नम्बर प्लेटको डिब्बावाला ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो। दुर्घटनामा घाइते भएका मध्ये केहीको स्थानीय अस्पताल र गम्भीर घाइतेको काठमाडौँ स्थित टिचिङ र ट्रमा अस्पतालमा उपचार भइरहेको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले जानकारी दिनुभयो। कान्ति राजमार्ग मर्मत सम्भारका लागि 2 बन्द हुने भएको छ। कान्ति राजमार्गका विभिन्न खण्डमा सड़क विस्तारका लागि प्रत्येक दिन बिहान 11 बेलुका 5 बन्द हुने जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ। आगामी 2 सवारी साधन सबै बन्द गरी मर्मत एवं विस्तारको काम अघि बढ़ाउन लागि कान्ति राजमार्ग सड़क योजनाले जनाएको छ। सो अवधिभर कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने हुन्छ। संखुवासभाको सभा पोखरी गाउँपालिकामा निर्माण गरिएको 5 आधारभूत अस्पताल सञ्चालनमा आएको छ। करिब 6,97,00,000 रूपियाँको लागतमा निर्माण गरिएको अस्पतालमा सपरीक्षण सेवा ल्याब फार्मेसी लगायतका आधारभूत सेवा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष भीम सिंथा लिम्बुले जानकारी दिनुभयो। अस्पताल सञ्चालनमा आएसँगै स्थानीयवासीलाई उपचारका लागि टाढासम्म धाउनुपर्ने समस्या कम हुने अपेक्षा गरिएको छ। नेपाल भारत सीमानासँग जोड़िएको बाँके जिल्लामा गत 1 अवधिमा 80 नयाँ एचआईभी संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय बाँकेका एचआईभी फोकल पर्सन रविन्द्र कुमार शाहका अनुसार गत आर्थिक वर्ष 2081/82 8,697 गरिएको परीक्षणमा 80 नयाँ एचआईभी संक्रमित फेला परेका हुन्। भेरी अस्पतालमा हाल 613 एचआईभी संक्रमितहरूले नियमित रूपमा एआरटी सेवा लिइरहेको पनि उहाँले जानकारी दिनुभयो। स्वास्थ्य कार्यालय बाँकेका अनुसार एचआईभी नियन्त्रणका लागि स्थानीय सरकारले अझै संवेदनशील र जिम्मेवारीपूर्वक अघि बढ़न आवश्यक रहेको छ। सुरक्षित आकाश नाराका साथ आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि मनाइँदैछ। विशेष गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओका सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ। सन् 1994 डिसेम्बर 7 आइकाओ स्थापनाको 50 वार्षिक उत्सवको अवसर पारी यो दिवस मनाउन थालिएको हो। त्यसको 2 संयुक्त राष्ट्रसंघको महासभाले यो दिवसलाई औपचारिक मान्यता प्रदान गरेको हो। अन्तर्राष्ट्रिय हवाई सेवाले विश्वका विभिन्न मुलुकको सामाजिक तथा आर्थिक विकासमा पुर्याएको योगदान मानव जातिको यात्रालाई सहज बनाउन विश्वव्यापी द्रुत यातायात सञ्चार निर्माणमा आइकाको भूमिकाको यो दिवसमा स्मरण गरिन्छ। आगामी सन् 2030 दिगो विकासका लक्ष्यहरू हासिल गर्ने सन्दर्भमा हवाई सेवाले विश्वका विभिन्न राष्ट्रलाई जोड्ने प्रमुख माध्यम भएकाले यो दिवसको सान्दर्भिकता अझ बढ़ेको आइकाओले जनाएको छ। दलित महिलाको सहभागिता सुनिश्चित गरिएपछि स्थानीय तहहरूमा दलित महिलाको सहभागिता बढ़ेको र दलित महिला सशक्तिकरणको सवालमा मदत पुगिरहेको भए पनि कतिपय स्थानमा चाहेको जस्तो भूमिका खेल्न नपाएको स्वयं दलित जनप्रतिनिधिहरूले बताउने गरेका छन्। यस्तै बर्दियामा आयोजित एक कार्यक्रममा स्थानीय तहका दलित महिला जनप्रतिनिधिहरूले आफूहरूका कुरा धेरै सुनवाई हुन नसकिरहेको गुनासो गरेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
बर्दियामा आयोजित कार्यक्रममा सहभागीहरूले स्थानीय तहको नीति निर्माण गर्ने कार्यमा दलित महिलाहरू स्थानीय सरकारका प्रमुखहरूबाट नै हेपिने गरेको गुनासो गरेका छन्। कार्यपालिकामा प्रतिनिधित्व गर्ने दलित समुदायका जनप्रतिनिधि अल्पमतमा पर्ने र आफ्ना सवालले प्राथमिकता नपाउने गरेको जनप्रतिनिधिको भनाइ छ। राजनीतिमा प्रतिनिधित्व पाएका छौं तर हाम्रो आवाज अझै सुनिएको छैन। बसन्ती विश्वकर्मा, गिरुवा गाउँपालिका, वडा नम्बर 1 की वडा सदस्य।
वडादेखि लिएर पालिकासम्मको अध्यक्ष, कार्यपालिका अथवा उपाध्यक्ष सबैलाई जिउ गर्नुपर्ने अवस्था छ।
प्रत्यक्ष विभेद त भइरहेको छैन तर बजेट बाँडफाँडमा हामीलाई समेटिँदैन। आफू खुशी योजनाहरू पारित हुने गरेको बाँसगढ़ी नगरपालिका वडा नम्बर 2 की महिला वडा सदस्य विमला परियार र गुलेरिया नगरपालिका वडा नम्बर 2 की वडा सदस्य गीता सुनारको भनाइरहेको छ।
विभेद प्रत्यक्ष नगरे पनि जस्तो बजेटमा विभेद छ, सचेतना कार्यक्रम चाहिँ गरि नै राखेका छौँ, वर्षे नै गर्दै आएका छौँ। दलितकै भनेर माग्दाखेरि अब तपाईँ मैले माग्दा मुस्लिमले पनि माग्नुहुन्छ, अरू जातिले पनि माग्ने भएको हुनाले अलिकति कुरा मिल्दैन। त्यो हुनाले मैले दलितलाई भनेर बजेट छुट्याउन सकेको छैन।
नेपालको संविधान र स्थानीय निर्वाचन सम्बन्धी ऐनले हरेक वडामा अनिवार्य दलित महिला सदस्यको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ। तर प्रतिनिधित्वले मात्रै प्राप्त नहुने अधिकार र प्रभावकारी भूमिकाका लागि वातावरण निर्माण आवश्यक रहेको उनीहरूको आवाज रहेको छ। निर्णयमा पहुँच, सम्मानजनक व्यवहार र समान अवसरले मात्र समावेशी शासन निर्माण हुन्छ। बर्दियामा उठेका यी आवाजले स्थानीय तहलाई अझै उत्तरदायी र संवेदनशील बन्नुपर्ने संकेत गर्छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। भारतको गोवामा रहेको एउटा रात्री क्लबमा ग्यास सिलिण्डर विस्फोट हुँदा कम्तीमा 23 जनाको मृत्यु भएको छ। गैराती मध्यरातमा दक्षिणी गोवामा रहेको उक्त क्लबमा हताहती भएको प्रेस ट्रस्ट अफ इण्डियाले उल्लेख गरेको छ। मृत्यु हुनेमा विदेशी पर्यटक र भान्साका कामदारहरू रहेको गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले बताउनुभयो। सामाजिक सञ्जाल एक्समा मुख्यमन्त्री सावन्तले आजको दिन निकै पीड़ादायक दिन भएको उल्लेख गर्दै आगलागीमा 23 जनाको मृत्यु भएको उल्लेख गर्नुभएको छ। अमेरिकाको सर्वोच्च अदालतले अमेरिकामा जन्मिएकाहरूलाई जन्मसिद्ध अधिकारका रूपमा नागरिकता पाउने संवैधानिक हक हुने वा नहुने सम्बन्धमा सुनवाई गर्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिन नै गैर कानूनी रूपमा अमेरिकामा बस्दै आएका आमा बुवाका सन्तान अमेरिकामै जन्मे पनि नागरिकता नपाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो। तर राष्ट्रपतिको सो आदेशलाई धेरै अदालतहरूले रोकिदिएका छन्। 160 वर्ष अघि भएको अमेरिकी संविधानको 14 संशोधनमा विदेशी सैनिक तथा कूटनीतिज्ञको छोराछोरी बाहेक अरू सबैलाई अमेरिकामा जन्मेको आधारमा नागरिकता दिइने संवैधानिक हक रहेको छ। पाकिस्तान र अफगानिस्तानको तालिबान सेनाबीच सीमानामा भिडन्त भएको छ। भिडन्तपछि अफगानी सीमा शहर स्पिन बोलडकबाट हजारौं मानिस रातभरि घर छाडेर भागेका थिए। पाकिस्तान र अफगानिस्तान बीच 2574 किलोमिटर लामो सीमा रहेको छ। दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघनको आरोप लगाइरहेका छन्। नजिकैको अस्पतालले भिडन्तमा मारिएका 4 शव अस्पतालमा रहेको जानकारी दिए पनि ती शव कुन पक्षको हो केही खुलाइएको छैन। दुई देश बीच सीमामा छिटफुट हिंसा हुँदै आए पनि यसपटक भने ठूलै भिडन्त भएको बताइएको छ। दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एउटा छात्रावासमा बन्दुकधारीको आक्रमणमा 11 मृत्यु भएको छ। 3 बन्दुकधारीहरू छात्रावास परिसरमा प्रवेश गरी पुरूषहरूको समूहमा अन्धाधुन्ध गोली चलाउँदा 25 गोली लागेको जनाइएको छ। दक्षिण अफ्रिकामा धेरै मानिसहरूसँग व्यक्तिगत सुरक्षाका लागि इजाजत पत्र प्राप्त हतियारहरू रहेको तर धेरै अवैध बन्दुकहरू प्रचलनमा रहेकाले बन्दुकधारीले आक्रमण गर्ने गरेको बीबीसीले उल्लेख गरेको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
किसानहरूले अव्यवस्थित रूपमा रासायनिक मलको प्रयोग गरेकोले नेपालको खेतीयोग्य माटोले उत्पादकत्व गुमाउँदै गएको पाइएको छ। कृषिमा भित्राइएको हरित क्रान्तिको दुष्प्रभाव स्वरूप माटो बिग्रिने दर तीव्र गतिले बढ़दो रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। पहिरो, भूक्षय, शहरीकरण, मरूभूमिकरण, माटोको कड़ापन वा चटानीकरण, एकल बाली खेती र माटोमा प्राङ्गारिक पदार्थको कम प्रयोग लगायतका कारणले माटोको स्वास्थ्य र गुणस्तर खस्कँदै गएकोले किसानहरूले घाटा बेहोर्दै आएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार विभिन्न कारणले यस वर्ष कृषि उत्पादन विशेष गरी धान, उखु, तरकारी र फलफूलको उत्पादनमा करिब 1,27,383 मेट्रिक टनले कमी हुने उल्लेख गरिएको छ। मन्त्रालयको प्रतिवेदन अनुसार यस वर्ष विभिन्न बालीतर्फ गरी जम्मा 3,76,12,52,000 बराबरको क्षति भएको औल्याइएको छ। तरकारीमा सबैभन्दा बढी 1,25,71,33,000 बराबरको क्षति भएको छ। माटो विज्ञ जीवन सुवेदीले गाईबस्तु पाल्न छोडेपछि गोबर मल र प्राङ्गारिक मल बनाउने चलन हराउँदै जाँदा किसानले बढी उब्जाउ हुने रासायनिक मल प्रयोग गर्दा माटो बिग्रिँदै गएको र उत्पादनमा क्रमशः ह्रास आउँदै गएको बताउनुभयो। काठमाडौँको मध्यभाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी बागमतीमा मिसाउन दैनिक रूपमा 1.5 करोड़ लिटर क्षमताको प्रशोधन केन्द्र निर्माण अघि बढ़ाइएको छ। काठमाडौँको त्रिपुरेश्वर र ललितपुरको कुपन्डोलमा बागमती नदी किनारमा अवस्थित 2.53 हेक्टर जग्गामा प्रशोधन केन्द्र निर्माण भइरहेको छ। टुकुचालाई प्रशोधन केन्द्रमा पठाएर पानी प्रशोधन गरी सफा पानीलाई बागमती नदीमा खसाल्ने योजना रहेको छ। प्रशोधन केन्द्रका सह उत्पादनहरूको रूपमा 800 किलोवाट विद्युत समेत उत्पादन गरिने भएको छ। हाल त्रिपुरेश्वर तर्फ ढल प्रशोधन केन्द्रका भौतिक संरचना निर्माणाधीन अवस्थामा रहेका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार निर्माणाधीन प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिनु भएको छ। एसियाली विकास बैंकको बागमती नदी बेसिन सुदृढीकरण परियोजना मार्फत प्राप्त सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको प्रशोधन केन्द्रको लागत 3,18,00,000,000 रुपियाँ बराबर रहेको छ। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले यही मंगसिर 22 गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गर्न लागेको जनाएको छ। कम्पनीको प्रति शेयर मूल्य भने 820.80 रुपियाँ कायम भएको छ। लगानीकर्ताले प्रतिकृता 820.80 रुपियाँका दरले शेयर किन्नका लागि आवेदन दिनुपर्नेछ। बुक बिल्डिङ विधिबाट बोलकबोल प्रणाली मार्फत आवेदन दिन योग्य संस्थागत लगानीकर्ताहरूलाई 7,70,640 किता शेयर बाँडफाँड गर्दा कटअप मूल्य अनुसार 912 रुपियाँ निर्धारण भएको थियो। सोही मूल्यमा 10% छूट दिँदा प्रति शेयर मूल्य 820.80 रुपियाँ कायम भएको हो। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका विभिन्न 8 उद्योग तथा फर्महरूलाई कार्यवाहीको दायरामा ल्याएको छ। बजार अनुगमन तथा निरीक्षणलाई पछिल्ला दिनमा बनाउँदै लगेको विभागले काठमाडौँ महानगरपालिका 17 नयाँ बानेश्वरको ओम साईलाई 15,000 जरिवाना गरेको छ।
भुवन आचार्य, अब खेल समाचार। शुरूमा क्रिकेट। काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत लीग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र साबिक विजेता जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन्। त्रिवी क्रिकेट मैदानमा दिउँसो 3:30 बजे खेल हुनेछ। छ खेलबाट समान 2 अंक जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले आजको खेल प्रतिष्ठाको लड़ाई मात्र हुनेछ। प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स क्वालिफायरका लागि छनौट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन्। यसअघि हिजो भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्स तथा पोखरा एभेन्जर्सले चितवन राइनोजलाई पराजित गरेका थिए। विश्व फुटबल महासंघ फिफाले सन् 2026 विश्वकप फुटबलको ड्र सार्वजनिक गरेको छ। फिफाले अमेरिकाको वाशिङटन डीसीमा शुक्रबार राति विश्वकप ड्र सार्वजनिक गरेको हो। पहिलो पटक 48 देशको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई 12 समूहमा विभाजन गरिएको छ, जस अनुसार समूह एमा मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, प्ले अफ डीको विजेता रहेको छ। समूह बीमा क्यानाडा, प्ले अफ ए को विजेता कतार र स्विजरल्याण्ड, समूह सीमा ब्राजिल, मरक्को, हाइटी र स्कटल्याण्ड, समूह डीमा अमेरिका, पाराग्वे, अस्ट्रेलिया र प्ले अफ सी को विजेता समूह ईमा जर्मनी, कुराकाओ, आइवरी कोस्ट र इक्वेडर, समूह एफ मानेदरल्याण्ड, जापान, प्ले अफ बी को विजेता र ट्युनिसिया, समूह जीमा बेल्जियम, इजिप्ट, इरान र न्यूजील्याण्ड रहेको छ। यस्तै समूह एचमा स्पेन, साउदी अरब र उरुग्वे, समूह आईमा फ्रान्स, सेनेगल प्ले अफ दुईको विजेता र नर्वे, समूह जेमा अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन, समूह एममा पोर्चुगल प्ले अफ एकको विजेता, कोलम्बिया र उज्बेकिस्तान तथा समूह एलमा इंग्ल्याण्ड, क्रोएसिया, घाना र पानामा रहेका छन्। आगामी वर्ष सन् 2026 विश्वकप अमेरिका, क्यानाडा र मेक्सिको संयुक्त रूपमा मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्। खेलपछि अब मौसम। नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज देशभर आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 18.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.2 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 17 देखि 19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:42 भयो भने सूर्यास्त भरे साँझ 5:10 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। फागुन 21 हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल बनाउन राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान। फागुन 21 हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरू। पृथ्वी राजमार्गको धादिङ धुनीबेसीमा 7 सवारी साधन आपसमा ठोकिँदा 35 घाइते। कान्ति राजमार्ग मर्मत सम्भारका लागि 2 महिना दिउँसोको समय बन्द हुने। भारतको गोवामा रात्रिकालीन क्लबमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा कम्तीमा 23 मृत्यु। र जारी नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत लीग चरणको अन्तिम खेलमा आज कर्णाली एक्स र साबिक विजेता जनकपुर बोल्ड्स प्रतिस्पर्धा गर्दै। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।